नमस्कार, कार्यक्रम आजको सन्दर्भमा स्वागत गर्छु म नीरज पिठाकोटे। सामुदायिक रेडियो नारायणी एफएम 103.8 मेगाहर्जबाट र इन्टरनेट अनलाइनको www.narayaniefm.org.np संसारभर सुन्न सकिने कार्यक्रम आजको सन्दर्भमा हामी हरेक दिन विभिन्न समसामयिक विषयमा छलफल र संवाद गर्छौँ। कार्यक्रम आजको सन्दर्भमा आज हामी पछिल्लो समयमा प्रदेश नम्बर 2 एसी परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयले लिएर चर्को आन्दोलन सुरु भएको छ। विद्यार्थीहरूले दिनहुँ जसो आन्दोलन गरिरहेका छन्, दिनहुँ जसो तनाव सिर्जना भएको छ। यसले विद्यार्थीको भविष्यमा खेलबाड भएको छ, तथापि अभिभावकहरूको पनि मनोबलमा गिरावट आएको छ। यसमा दोषीको र प्रदेश सरकारको भूमिका के हो, आगामी दिनमा कसरी व्यवस्थापन गर्न सकिन्छ, यही विषयमा प्रदेश सरकार शिक्षा तथा सामाजिक विकास मन्त्रालयका सचिव रामाकान्त शर्मासँग आज कुराकानी गर्छौँ। रामाकान्त शर्माजी, यहाँलाई स्वागत छ कार्यक्रम आजको सन्दर्भमा। यो प्रश्नपत्र प्रदेश नम्बर 2 लगातार बाहिरिनुको मुख्य घटना कसरी लिन सकिन्छ, यसको कारणहरू के होला?
यो अब दुःख लाग्दो घटना घट्यो, यसको अब कहाँबाट भनेर खोजी हुँदैछ, छानबिन पनि हुँदैछ, विभिन्न ठाउँबाट विभिन्न स्थानबाट हुन सक्ने सम्भावना र यो नै भनेर हामीले भन्न सकिएन। यो नै ठाउँबाट यसरी बाहिरियो भनेर भन्न सकेको भए त्यो तत्काल कारवाही पनि भइसक्थ्यो। अब त्यसलाई अध्ययन टोली अथवा भनौँ न छानबिन टोली पनि गठन भइसकेको छ। त्यो छानबिन टोलीले अथवा अनुसन्धान टोलीले त्यसको के कारणले कहाँबाट बाहिरियो, कसको कमजोरी भयो त्यो पत्ता लगाउने प्रयास गर्छ, त्यसको लागि प्रयास गर्दैछ। यो अब जहाँबाट भए पनि एकदम दुःखद घटना भयो, त्यो हामी सबैलाई विद्यार्थीदेखि लिएर अभिभावक सबैलाई एउटा क्षति पनि हो अनि दुःखद घटना पनि हो। अब घटना घट्यो भने फेरि अब सबै कुरा सकियो, अब सम्भावना छैन विद्यार्थीको भविष्य डामोडोलै भइहाल्यो भन्ने होइन। विद्यार्थीको परीक्षा फेरि 22 गतेदेखि लगतै हुने भनेर समय तालिका 22 गते भनेर के अरे एउटा तोकिसकिएको छ, भनिसकिएको छ। एक दुई दिनमा अरू विषय कुन कुन विषय 22 गतेदेखि लगतै हुन्छ, यो चैतभित्रै सकिन्छ भन्ने पनि निश्चित गरिसकिएको छ। अब त्यो विगतकै रुटिनमा 22 गते सायम विज्ञानको हुन्छ, त्यसपछि लगतै त्यो पहिलाको जहाँबाट छुट्यो त्यहाँबाट लगतै हुन सक्छ। एक दुई विषयहरू फरक पनि पर्न सक्छ र अनि परीक्षाको रिजल्टमा नि केही फरक आउँदैन, रिजल्ट पनि उही समयमा हुन्छ। अनि त्यसपछि एक दुई दिन लगातार अब तयारी गरेको एउटा यो के अरे एउटा उसमा मानसिकता बनाएको सरासर दिन नपाएर एक दुई दिन समस्या भयो, त्यो दुःखको कुरा हो। तर फेरि विद्यार्थीको भविष्य नै डामोडोल भयो, युवाको भविष्य नै बर्बाद भयो, लगानी नै डुब्यो भन्ने होइन, त्यस्तो खालको त्यो खालको बाहिर गएको छ हेर्दा कदा त्यो होइन। परीक्षा समयमा सम्पन्न हुन्छ, फेरि व्यवस्थित तरिकाले सम्पन्न हुन्छ र रिजल्ट पनि समयमै उयो अरू सबैको छ र समयमै आउँछ, त्यसले केही फरक पार्दैन।
अब विद्यार्थीहरू एकदम तयारीका साथ परीक्षा दिन आउँदाखेरि परीक्षा नै रद्द भएपछि विद्यार्थीहरू आक्रोशित भएका छन् होइन, त्यसमाथि फेरि अब अभिभावकहरू पनि चिन्तित भएका छन्, हाम्रो आफ्नो बालबालिकाको भविष्य के हुने हो भनेर यसरी चिन्तित भएको अवस्थामा यो प्रदेश सरकार र सङ्घीय सरकार बिच दोषारोपण भइरहेको छ। फेरि एउटा कुरा चाहिँ के छ भने सङ्घीय सरकारले सबै राष्ट्रिय परीक्षा बोर्डले नै अब प्रश्नपत्रको सबै जिम्मेवारी छाप्नेदेखि लिएर सबै जिम्मेवारी लिइरहेको अवस्थामा अहिले प्रदेश सरकारले सङ्घीय सरकारले चाहिँ षड्यन्त्र गर्यो भन्ने आरोप लगाइरहेको छ, यसमा कतिको सत्यता छ?
अनि यो षड्यन्त्र सरकारको षड्यन्त्र कहीँ पनि होइन, न सङ्घीय सरकारको षड्यन्त्र हो न त प्रदेश सरकारको षड्यन्त्र हो। यो एकले अर्कालाई यो राजनीतिक कुरा होला के होला मलाई त्यस्तो लाग्दैन। म एउटा कर्मचारीको रूपमा म एउटा यो शिक्षा विकास निर्देशालयको निर्देशक हो, मैले पहिला सुरुमा भन्दाखेरि अलिकति बिग्रेको थियो। मैले अहिलेसम्मको शिक्षाको अनुभवको आधारमा अनि त्यसपछि अहिलेको पनि परिवेश मैले हेरिराखेको छु, देखिराखेको छु, बुझ्नु भयो। अब आफ्नो मेरो जिम्मेवारी पनि छ, त्यसले मैले अब यदि त्यस्तो कमी कमजोरी भएदेखि मैले भन्न पनि सक्नुपर्छ, त्यो एउटा मेरो धर्म पनि हो। तर के भनेदेखि अहिले यो सरकारको दोष लगाउनु, सङ्घीय सरकारले प्रदेश सरकारलाई दोष लगाउनु अनि प्रदेश सरकारले सङ्घीय सरकारलाई दोष लगाउनु त्यो गलत कुरा हो। त्यो सरकारले सरकारलाई दोष लगाउनु हुँदैन, त्यो बेग्लै कुरा हो। त्यो सरकारको कुरो हुँदै होइन, न त प्रदेश सरकारको दोष छ न त सङ्घीय सरकारको। यो के भनेदेखि पहिला यो अहिले सङ्घीय व्यवस्था आउनुभन्दा पहिला यो संविधान आउनुभन्दा पहिला पनि के थियो भनेदेखि अब सी एसएलसी परीक्षा प्रदेश स्तरको हुने र अनि यो 11-12 सिस्टममा ल्याइसकेपछि अथवा विद्यालय प्रणालीमा ल्याइसकेपछि दुईवटा परीक्षा हुँदैन, विद्यालय विद्यालयको अन्तमा हुने परीक्षा 12 हुन्छ र यो 12 परीक्षा हुने हुनाले यो 10 कक्षासम्मको परीक्षा अथवा पहिला जसलाई विद्यालयले तहको अन्तिम परीक्षा भनिन्थ्यो अनि आइएबिए हुन्थ्यो होइन, अनि त्यसपछि त्यो अब त्यो सिस्टम ब्रेक भइसकेपछिको सोच के हो भनेदेखि अब 12 विद्यालय तहको अन्तिम परीक्षा हुन्छ अनि त्यसपछि 10 कक्षामा हुने परीक्षालाई एउटा क्षेत्रीय तहको परीक्षा बनाउने भन्ने सोच थियो। जस्तै अब शोध केन्द्र स्तरमा कक्षा 5 अनि त्यसपछि भनौँ न जिल्ला स्तरमा शोध केन्द्र स्तरदेखि लिएर अब भनौँ जिल्ला स्तरीय कक्षा 8 होइन 8 हुन्थ्यो भनेदेखि प्रदेश पहिला क्षेत्रीय स्तरको बनेको थियो, पछि यो संविधान आइसकेपछि प्रदेशहरू भयो, प्रदेश स्तर आइसके प्रदेश भइसकेपछि प्रदेश बनाउने कक्षा 10 परीक्षा भन्ने पहिलाको सोच पनि थियो, अब प्रदेश स्तरको हुने भयो त्यही अनुसार अगाडि बढ्यो होइन। अनि त्यसपछि अब त्यसमा फेरि कक्षा 10 परीक्षा के अरे 12 परीक्षा अथवा विद्यालय तहको अन्तमा लिने परीक्षाको व्यवस्थापन गर्नको लागि यो पहिला उच्च के अरे उच्च शिक्षा उसले लिन्थ्यो यो उच्च माध्यमिक शिक्षा परिषदले होइन, उच्च माध्यमिक शिक्षा परिषदले 11-12 परीक्षा लिन्थ्यो। अनि त्यसपछि अहिले आएर के भने स्वतन्त्र यो मूल्याङ्कनको लागि स्वतन्त्र एउटा निकाय बनाउनु पर्छ भनेर एउटा स्वतन्त्र संस्था बनाउनु पर्छ भनेर राष्ट्रिय परीक्षा बोर्ड गठन भएको हो। त्यो पनि तपाईँ के भनेदेखि सरकारको सोझै पहिला कक्षा यो हाम्रो एसएलसी परीक्षा थियो त्यसमा के नेपाल सरकार परीक्षा नियन्त्रण कार्यालय भनेर लेखिन्थ्यो कपीमा, विद्यार्थीले त्यही पाउँथे, नेपाल सरकारले सोझै सञ्चालन गर्थ्यो, त्यो होइन। अहिले आएर अहिले यो माध्यमिक शिक्षा परीक्षा यो कक्षा 10 होस् अथवा 12 होस् यो स्वतन्त्र निकाय स्वतन्त्र संस्था यो राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्छ होइन। अनि त्यसपछि यो फेरि तपाईँले अब प्रदेश स्तरको भएपछि पनि फेरि राष्ट्रिय परीक्षा बोर्डले किन सञ्चालन गर्ने, प्रदेशलाई किन जिम्मेवारी नदिने, प्रदेशले किन गर्न नसकेको अथवा भन्ने खालको कुरो नै आउला होइन। त्यो के हो भनेदेखि प्रदेश स्तरमा सबै संरचनाहरू बनिसकेको अवस्था छैन, प्रदेश स्तरको त्यस्ता बोर्डहरू पनि गठन भएको अवस्था छैन। अनि परीक्षा दिनु र पास गर्नु मात्र होइन, त्यसको सर्टिफिकेटको महत्त्व हुन्छ। तपाईँको अहिले प्रदेश स्तरमा हतार हतारमा हाम्रो विद्यार्थीको परीक्षा हाम्रै लिन्छौँ भनेर प्रदेशले चाहना राख्न पनि स्वाभाविकै हुनसक्छ, गर्न पनि सक्छन्। तर के हुन्छ भने अब जस्तै प्रदेशले पास गरेको सर्टिफिकेट दिएको त्यसको महत्त्व नि हुनु पर्यो नि फेरि।
तर रामाकान्तजी अब यहाँ भनिरहँदाखेरि अहिले चाहिँ स्वतन्त्र एउटा निकाय गठन गर्यो राष्ट्रिय परीक्षा बोर्ड भनेर, यो स्वतन्त्र निकाय गठन गर्दा नै यति लापरवाही भयो भने अबको आगामी दिनमा के होला यसको भविष्य?
त्यो पक्कै पनि हो, त्यो अब कसै व्यक्तिले लापरवाही गरेको हो, यो अब संस्थाको त्यो यानिबीको केही सिस्टममा पक्कै पनि अब रुजु गर्नुपर्ने आवश्यकता अथवा फेरि पुनर्मूल्याङ्कन गर्नुपर्ने अथवा यो आवश्यकता छ होइन। अनि अब यो के भयो भनेदेखि एउटा डिजिटल युग सुरुवात भयो, हाम्रो प्रणाली विगतकै जस्तो भयो होइन, त्यसले गर्दा अब अहिले अब यो डिजिटल युग आइसकेपछि हाम्रा समस्याहरू परिवेशहरू पनि फेरिन्छन् होइन, त्यसैले गर्दा अब यो हाम्रो संयोजन नभएको अथवा परिवर्तन सबै किसिमको परिवर्तन गर्न नसिकिएको हाम्रो सिस्टमहरूमा सुधार गर्न नसिकिएको कुरालाई मैले स्वीकार्छु। नभएदेखि त्यो आपराधिक मानसिकता भएको गलत नियत भएको व्यक्ति अथवा संस्था एउटा समूहले पनि फाइदा उठाउन पाउने थिएन, अहिले हामी सबैलाई यस्तो दुखित बनाउने थिएन होइन।
अब रामाकान्तजी पछिल्लो जानकारी अब अपुष्ट जानकारी हो, सप्तरीबाट चाहिँ 7 शङ्कास्पद 7 व्यक्तिलाई चाहिँ सिआइबीले पक्राउ गरेको छ भन्ने अपुष्ट जानकारी आएको छ, यसमा तपाईँहरूलाई के छ जानकारी?
त्यो अब छानबिनको क्रममा भएको हुनाले म पनि त्यो छानबिनको उसमा संलग्न छु, मैले त्यो विषय बोल्न मिल्दैन कस्तो भने होला त्यहाँ सप्तरी मैले फेरि सप्तरीमै भयो भनेर भन्ने पक्षमा पनि छैन। त्यो सम्भावनाहरू त्यो तपाईँ बसेको ठाउँ वीरगन्जबाट नि हुनसक्छ, यता राजविराजबाट भन्नाले यता जनकपुरबाट नि हुनसक्छ, रौतहटबाट नि हुनसक्छ, कुनै पनि ठाउँबाट अथवा यी सबै अथवा यो हाम्रो 8 जिल्ला मध्येबाट नि हुनसक्छ, अरू ठाउँबाट नि हुनसक्छ। त्यो सम्भावनाहरू हामीले मेट्न मिल्दैन। त्यो अध्ययन अहिले अनुसन्धान गरेको अवस्था छ, त्यो छानबिनको अवस्था छ, त्यो छानबिनले डाटाहरू अथवा तथ्यहरू सङ्कलन गरेर अनि एकिन साथ भन्न सकिने अथवा यो नै हो भनेर पुष्टि गरेपछि मात्र भन्न सकिन्छ। अहिले सप्तरीले मेरो विचारमा के भनेदेखि सप्तरीले पहिला पत्ता लगाएको हो, होइन? अब सप्तरीमा तपाईँको जनकपुरमा अथवा रौतहटमा अनि त्यसपछि आउट भएको पनि तत्काल सप्तरीमा नि पुग्न सक्छ कि अहिले एक एक क्लिकमा रौतहटमा जान के अरे क्लिक के अरे ऊ भयो होइन तपाईँको आउट भयो, तर रौतहटका मान्छेले भन्दा तपाईँको सप्तरीका मान्छेले पहिला पाउनु पनि सक्ने अवस्था हुन्छ।
त्यसैले अब अन्त्यमा भनिदिनुहोस् रामाकान्तजी, अबको अवस्थाको अबको व्यवस्थापन, अब हुने परीक्षाको व्यवस्थापन चाहिँ कसरी गरिन्छ, यसलाई कसरी व्यवस्थापन हुन्छ? अब छोटोमा भन्नुहोस्।
अभिभावकहरू चिन्तित हुनुपर्ने आवश्यकता छैन। मैले पहिला अभिभावकहरूलाई विद्यार्थीहरूलाई मैले के भन्न चाहन्छु भनेदेखि अब परीक्षा यो एउटा स्तर निर्धारणको परीक्षा हो, पास फेलको परीक्षा नै होइन। हामीले यो परीक्षालाई विगतमै सी परीक्षा जस्तो एकदम आइरन गेट जस्तो लिएको अवस्था पनि छ, होइन? त्यो अब हाम्रो यो सिस्टम परिवर्तन भइसक्यो, विद्यार्थीको ल्यागत कस्तो छ भनेर टेस्ट गरेर अनि ल्यागतको आधारमा उसलाई ग्रेड दिने सिस्टम हो अहिलेको, होइन? त्यसले गर्दा त्यो विद्यार्थीले साँच्चै भन्यो भनेदेखि त्यसले भएको भन्दा माथिल्लो स्तरको ल्यागत दियो भने पनि त्यो कमी हुन्छ, अथवा कुनै तरिकाले विद्यार्थीले राम्रो आफ्नो ल्यागत थोरै छ तर धेरैको ग्रेड पायो भने पनि त्यसले समस्या पार्दो रहेछ, अनि त्यसपछि ल्यागतभन्दा कमको ग्रेड पायो भने त्यसले समस्या सिर्जना गर्न सक्छ। आखिर अब तपाईँको कुनै पनि माथिल्लो स्तरको शिक्षा लिनको लागि इन्ट्रान्स बिना अहिले कहीँ पनि भएको छैन। इन्ट्रान्समा राम्रो गर्न सकेपछि यहाँ अहिले ल्यागत कम भए पनि केही फरक पर्दैन। त्यो एउटा पक्ष छ भने यो महत्त्वपूर्ण धेरै त्यस्तो आइरहने त होइन, सामान्य परीक्षा हो, त्यो रूपमा लिनुपर्छ। अर्को फेरि यो भविष्य बर्बाद भयो भन्ने हुँदै होइन, किनभनेदेखि एक दुई दिन परीक्षा ढिलो हुँदैमा अभिभावक आत्तिनुपर्ने, विद्यार्थी आत्तिनुपर्ने आवश्यकता छैन।
त्यति मेहनत गरेपछि त मेहनत खेर गयो नि भन्ने उहाँहरूको भनाइ हो।
होइन, मेहनत खेर कहाँ गएको छ? मेहनत त मेहनत परीक्षा समयमा दिन पाइएन, ल्यागतको लागि ल्यागत निर्धारण गर्ने परीक्षामा गएर बसेर सरासर गर्न पाइन्थ्यो, एक दुई दिन ढिलो भयो भन्ने मात्र हो। मेहनत गरेको त पढ्ने बेलामा मानौ यो 10 वर्ष पढेको अथवा 10 कक्षाको पनि वैशाखदेखि अहिलेसम्म पढेको त्यो त खेर गएको छैन नि। अहिले त परीक्षा मेहनत भनेको तपाईँको परीक्षा दिन नपाउँदैमा खेर गइहाल्ने हो र त्यो त जीवनको उपयोगको लागि हो, माथिल्लो शिक्षाको लागि हो, मेहनत त्यसको लागि हो, होइन? अहिले त तपाईँको समयमा परीक्षा दिन पाइएन, ल्या अब केही समस्या आउँछ कि भन्ने हो, तर समस्या आउँदैन। हो, राष्ट्रको क्षति भएको छ, प्रदेशको क्षति भएको छ, अथवा केन्द्रको पनि क्षति भएको छ, त्यो एउटा कुरा हो। विद्यार्थीलाई पनि समय क्षति भएको छ, अलिकति मानसिक रूपमा तनाव भएको छ, तर त्यो तनाव हुँदैमा आत्तिनुपर्ने आवश्यकता छैन। मेरो विचारमा विद्यार्थीहरू अझ एक दुई दिन पढ्न पाउने समय छ भनेर पछिएर पढ्नुपर्छ जस्तो लाग्छ। अभिभावकले पनि त्यही अनुसार सम्झाउनुपर्छ जस्तो लाग्छ। सडकमा गएर त समस्या समाधान हुँदैन, विद्यार्थीका फेरि यस्ता कुराहरू यो परीक्षा पटक पटक दिनुपर्छ, जीवनमा धेरै चुनौतीहरू आउँछन्, अप्ठ्यारा आउँछन्, त्यही सामना गर्नको लागि आफूलाई त्यही अनुसार तयारी गर्नुपर्छ। त्यसैले यो हामी बरु सञ्चालकहरू हामीले जसले जिम्मा लिएका थियौँ हामी सबैलाई दुःखको कुरा हो, तर विद्यार्थीहरू त्यसरी हातिनुपर्ने आवश्यकता छैन जस्तो लाग्छ मलाई।
हुन्छ, यहाँलाई समय र संवादको लागि धेरै धेरै धन्यवाद।
तपाईँको नारायणी एफएमलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु र यो तपाईँको रेडियो मार्फत सबै विद्यार्थीहरूलाई फेरि पुनः एकचोटि रिपिट गरेर आफूले छुट्टीका कुराहरू पनि फेरि तयारी गरेर पढ्नको लागि र अभिभावकले पनि त्यही अनुसार तयारीको लागि सहयोग गरिदिनको लागि र अब 22 गतेदेखि हुने परीक्षामा शान्तिपूर्वक तरिकाले राम्रो व्यवस्थित तरिकाले परीक्षा सञ्चालन गर्न सबैलाई सहयोग गरिदिने म हार्दिक अनुरोध गर्छु।
हजुर, धन्यवाद। उहाँ हुनुहुन्थ्यो प्रदेश नम्बर 2 का शिक्षा विकास निर्देशनालयका निर्देशक रामाकान्त शर्मा। कार्यक्रम आजको सन्दर्भमा कुराकानी गर्दै आजको कार्यक्रमको समय सकिएको छ। भोलि बिहान फेरि अर्को विषय र संवादका साथ हामी उपस्थित हुने नै छौँ। तबसम्मका लागि प्रविधिका आनन्दलाई धन्यवाद दिँदै म निरज पिठाकोटे पनि बिदा हुन्छु। नमस्कार।